यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खोकुलो, सड़क बजारको चहल पहलमा वृद्धि। प्रतिनिधि सभा विघटनपछि गरिएको मन्त्री परिषद विस्तारका विरूद्ध परेको रिटमा बहस जारी। र भारतमा कोरोना खोप अभियानमा नयाँ नीति लागू, एकै दिन 80 लाख मानिसलाई खोप लगाउन सफल। प्रतिनिधि सभा विघटनपछि गरिएको मन्त्री परिषद विस्तारको खारेजी गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा बहस जारी छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले सो रिटमा सुनवाई गरिरहेको छ। सर्वोच्च अदालतमा दर्ता भएका 6 वटा रिटमा भइरहेको सुनवाईमा निवेदकका तर्फबाट बहस जारी छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसदीय अभ्यासमा कामचलाउ सरकारले राज्यलाई थप भार पर्ने गरेको मन्त्री परिषद विस्तार खारेज हुनुपर्ने जिकिर गर्नुभएको छ। काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खोकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ। उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर सञ्चालन गर्ने अनुमति दिएको छ। उपत्यकाका 3 जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सो निर्णय गरेको हो। व्यावसायिक क्षेत्र चलायमान हुने गरी निषेधाज्ञा थप खोकुलो बनाउने निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो। आजदेखि असार 14 गते राति 12 बजेसम्म यो आदेश लागू हुनेछ। यसपटक साना सवारी साधन, कार, जीप, भ्यानमा बढ़ीमा 4 जना र ट्याक्सीमा 3 जना रहने गरी तथा मोटरसाइकल स्कूटरमा जोर बिजोर प्रणाली लागू गरिएको छ। करिब 2 महिनादेखि बन्द रहेका बाँकेका सरकारी कार्यालयहरू आजदेखि खोलेका छन्। कोरोना भाइरस संक्रमणको जोखिम कम हुँदै गएपछि कार्यालयमा भीड़भाड़ नहुने गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सेवा प्रवाह व्यवस्थित गर्ने गरी सरकारी कार्यालयहरू खुल्ला गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो। कोरोना भाइरसको दोस्रो लहर शुरू भएसँगै वैशाख 9 गतेदेखि नेपालगंजका र वैशाख 13 गतेदेखि जिल्लाका सबै सरकारी कार्यालयहरू बन्द थिए। कञ्चनपुरमा आजदेखि दैनिक रूपमा पसल व्यवसायहरू सञ्चालनमा आएका छन्। प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले आजदेखि सबै खाली पसलहरू प्रत्येक दिन बिहान 6 बजेदेखि दिउँसो 3 बजेसम्म खुल्ला गर्न पाइने निर्णय गरिएको बताउनु भएको छ। उद्योग, कल कारखाना लगायत सार्वजनिक तथा निजी निर्माण कार्य, बैंक तथा वित्तीय संस्थाहरू, सरकारी तथा गैर सरकारी कार्यालयहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर तथा आलोपालो टोकन प्रणाली कोटा निर्धारण गरी सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो। बागलुङमा थप 35 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एक सप्ताह अघि विवाह भोजमा सहभागी भएकाहरूमा कोरोनासँग मिल्दा जुल्दा लक्षण देखिएपछि नगरपालिकाको स्वास्थ्य शाखाले स्वाब संकलन गरी परीक्षण गरेको थियो। लक्षण देखिएका 50 जनाको स्वाब परीक्षण गर्दा 35 जनामा संक्रमण पुष्टि भएको थियो। ललितपुर महानगरपालिकाका 2500 व्यक्तिलाई भोलि दोस्रो मात्राको कोविशील्ड खोप लगाइने भएको छ। कार्यालयले पहिलो मात्राको कोविशील्ड खोप लगाएका मध्ये 77 वर्ष उमेरमाथिका 2220 जना तथा सम्बन्धित वडाका जनप्रतिनिधि, कर्मचारी एवं स्वास्थ्य स्वयंसेवक 280 जनालाई बिहान 10 देखि अपरान्ह 4 बजेसम्म खोप लगाइने जनाइएको छ। लगनखेलको पशु सेवा केन्द्र, पाटन हाई स्कूल, महानगरपालिका प्रांगण, धापखेल स्वास्थ्य चौकी, सुनाखोट स्थित बालकुमारी विद्यालय, खोकना, बुगमती क्षेत्र अन्तर्गत कार्यविनायक विद्यालय तथा हरिसिद्ध र स्वयम्भू स्वास्थ्य चौकीमा खोप लगाउन आउने व्यक्तिले पहिलो मात्रा लगाएको पत्रका साथै उमेर खोलेको कागजात समेत अनिवार्य ल्याउनुपर्ने सूचनामा जनाइएको छ। कोरोनाका कारण व्यापार व्यवसाय खस्किएपछि गाउँ फर्केका भोजपुरका युवाहरूले व्यावसायिक कृषि गरेर राम्रो आमदानी गरिरहेका छन्। स्थानीय स्तरमा उत्पादन भएका वस्तुको उचित मूल्य निर्धारण, बजारीकरण, कर छूट, अनुदान जस्ता कार्यक्रममा सरकारले ध्यान दिन सके युवाहरूलाई गाउँमै रोजगारी सृजना गर्न सकिने युवाहरूको भनाइ छ। भोजपुरबाट संवाददाता निरोज कोइराला।
लकडाउनले व्यापार सुस्ताएपछि गाउँ फर्किनुभएका युवा उद्यमी फविन्द्र प्रधानले अहिले 43 रोपनीमा व्यावसायिक अकबरे खोर्सानी खेती लगाउनु भएको छ। खोर्सानी खेतीबाट गत वर्ष 10 लाख बराबरको आमदानी गर्नुभएका प्रधानले यो वर्ष पनि 30-40 लाख बराबरको खोर्सानी खेतीबाट आमदानी लिने लक्ष्य राख्नु भएको छ। फविन्द्र जस्ता व्यापार व्यवसाय गुमाएका र विदेशबाट फर्किएका युवाका लागि व्यावसायिक कृषि उत्तम विकल्प रहेको युवा अगुवा हेमराज दाहाल बताउनुहुन्छ।
यसलाई अझै व्यावसायिक बनाउनको लागि यसलाई व्यवस्थापन गर्ने कुराहरूमा अलि बढी ध्यान दिने हो भने गाउँमै युवाहरूले रोजगारी पाउने र यसलाई व्यावसायिक ढंगले अगाडि बढाउने सम्भावना देखि
कृषिमा लाग्दा प्रशस्त सम्भावना भेटिए पनि रोगको प्रकोप, खेतीमा देखिने समस्या, बाली नष्ट हुने जस्ता सम्भावित समस्याले कृषकहरू मारमा पर्ने गरेको कृषक कृष्ण कुमारी प्रधान बताउनुहुन्छ।
प्रधान नहुने भन्ने चाहिँ होइन रहेछ, तर अलिकति यो ठुल्ठुलो बोट भएपछि रोग लागेर मर्ने भएको भएर यसको औषधिहरू जुन रोग लागेको हो नि त्यसको ठ्याक्कै औषधि पाइएदेखि राम्रो हुन्थ्यो कि भन्ने जस्तो लाग्छ।
उचित बजारीकरण, उचित मूल्य दर, ढुवानीमा सहुलियत, कर छुट, सिपमूलक कार्यक्रम र कच्चा पदार्थको आयातमा छुट र अनुदान नहुँदा भने कृषिमा उत्साहित बनेका युवा पुस्तालाई हतोत्साहित बनाएको छ। रेडियो नेपालका लागि भोजपुरबाट निरोज कोइराला।
भोजपुरको यो रिपोर्ट पछि अब अर्को विषय। आज देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सम्बन्धित सबैमा अनुरोध गरेको छ। वर्षायाम शुरू भएसँगै आउन सक्ने बाढ़ी पहिरोका कारण देशमा वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको छ। यस वर्ष पनि मनसून शुरू भएसँगै लगातार परेको पानीका कारण विभिन्न जिल्लामा बाढ़ी पहिरोले क्षति पुर्याएको छ। यसरी बाढ़ी पहिरोबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्न प्रदेश नम्बर दुई सरकारले पूर्व तयारी शुरू गरेको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
प्रत्येक वर्ष वर्षाको समयमा आउने बाढ़ी, नदी कटान तथा डुबानबाट प्रदेश दुईका जिल्लाहरू नराम्रोसँग प्रभावित हुने गरेको छ। बाढ़ी तथा डुबानबाट वर्षेनी रूपमा दर्जनौ प्रदेशवासीको मृत्यु हुनुका साथै करोड़ौं मूल्यको धनमाल क्षति हुने गरेको छ। यस्तो अवस्थामा अत्यधिक जोखिमयुक्त क्षेत्रको रूपमा रहेको प्रदेश दुईका जनतालाई सम्भावित जोखिमबाट जोगाउन प्रदेश सरकारले कस्तो तयारी गरेको छ भन्ने जिज्ञासामा प्रदेश दुईका आन्तरिक मामला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव।
बाढ़ीले गर्दाखेरि प्रदेश नम्बर दुईमा प्रत्येक साल ठूलै जनधनको क्षति हुन्छ। यसलाई ध्यानमा राखेर हामी लङ टर्म रणनीति कार्ययोजना नै बनाएका छौं। विपद व्यवस्थापन सम्बन्धी खोज र तलाशको लागि दक्ष जनशक्ति निर्माण गरेर अगाडि बढ़िरहेछौं। संयुक्त सुरक्षा कर्मीहरूको तालिमहरू चलिरहेछ भने पूर्व तयारीको लागि पनि हामीहरू काम गरिरहेछौ।
बाढ़ी, कटान तथा डुबानमा परेका जनतालाई उद्धार राहतमा खटिने सशस्त्र प्रहरीले कस्तो तयारी गरेको छ भन्ने जिज्ञासामा प्रदेश दुईको सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतम।
नम्बर प्रदेशका आठवटै जिल्लाहरूमा हामीले सशस्त्र प्रहरीको एकल रूपमा बाढ़ी, डुबान, कटानबाट हुन सक्ने क्षति र उद्धारको लागि ट्रेनिङ सञ्चालन गर्यौं। पछाडि आठै जिल्लामा हामीले अन्य सुरक्षा निकाय, नेपाली सेना, नेपाल प्रहरीसँग संयुक्त अभ्यास पनि आठै जिल्लामा गरी हामी अब कुनै पनि आउन सक्ने चुनौतीलाई समाधान गर्न तयार भएको अवस्थामा छौं।
बाढ़ी तथा डुबान पछि आउने जोखिमबाट पनि धेरै जनताको ज्यान जाने गरेको छ। बाढ़ीपछि हुने जोखिमलाई कम गर्न प्रदेश सरकारको तयारी कस्तो छ? पुनः मन्त्री यादव।
बाढ़ी आइसकेपछि विभिन्न किसिमका महामारी आउन सक्ने सम्भावना हुन्छ। त्यसका लागि चाहिँ सामाजिक विकास मन्त्रालयसँग हामी कोर्डिनेसन गरेर त्यसको लागि स्वास्थ्य निकायहरूलाई अलर्ट रहनको लागि हामी चाहिँ निर्देशन दिइसकेका छौँ भने बाढ़ीबाट हुने हरेक किसिमको क्षति न्यूनीकरण गर्नको लागि प्रदेश सरकारले पूर्व तयारी अनुसार अगाडि बढ़िरहेको।
प्राकृतिक विपत्तिको सामना गर्न तथा विपत्तिमा परेका आम जनतालाई उद्धार, राहत तथा पुनर्स्थापनाको काम गर्नका लागि तीन तहका सरकारका बीचमा अधिकतम सहकार्य गर्न आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचारमा केही अन्तर्राष्ट्रिय प्रसंग। भारतले कोरोना विरूद्धको खोप अभियानमा नयाँ नीति लागू गरेसँगै पहिलो दिन 80 लाख मानिसलाई खोप लगाएर विश्वमै एकै दिन धेरै खोप लगाउने पहिलो राष्ट्र बनेको छ। सो नीति अन्तर्गत केन्द्र सरकारले खोप उत्पादकहरूसँग सिधै खोप खरिद गरी राज्य सरकारलाई बाँडिनेछ। भारत कोरोना विरूद्ध धेरै खोप उत्पादन गर्ने राष्ट्रमा परे पनि आफ्नै मुलुकको खोप अभियानमा भने सुस्त देखिएको छ। अहिलेसम्म भारतले खोप लगाउन योग्य व्यक्तिहरूको 6% पनि पूर्ण खोप दिन सकेको छैन। खोप अभियानलाई प्रभावकारी बनाउन प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई निशुल्क खोप लगाउने घोषणा गरिसक्नु भएको छ। अस्ट्रेलियाका स्वास्थ्य कर्मीहरूले कोरोना भाइरस विरूद्धको एस्ट्राजेनिका खोप लगाउन नाम लेखाएकाहरूले धमाधम नाम हटाउन थालेको बताएका छन्। सरकारले एक निर्देशिका जारी गरी एस्ट्राजेनिका खोपले विरलै हुने रगत जम्ने समस्याले गर्दा 60 वर्ष माथिकालाई मात्र खोप लिन सिफारिस गरेपछि धेरै मानिसहरूले सो खोप नलगाउने निर्णय गरेका हुन्। 60 वर्ष मुनिकालाई भने पी फाइजरको खोप लगाउन भनिएकोमा सो खोपको अभावले गर्दा खोप कार्यक्रम प्रभावित भएको हो। र विश्व स्वास्थ्य संगठनले सहायतामा खोप पाइरहेका गरीब राष्ट्रहरूमा खोप सकिँदै जाँदा कोरोना विरूद्धको खोप अभियान नै प्रभावित हुने अवस्था आएको बताएको छ। विश्व स्वास्थ्य संगठनका सल्लाहकार डाक्टर ब्रुस एइलवार्डले कोभ्याक्स कार्यक्रमबाट विश्वका 131 विपन्न राष्ट्रलाई 9 करोड़ मात्रा खोप प्रदान गरिएको बताउनुभयो। तर उहाँले संक्रमण रोक्न त्यति मात्रा खासै पर्याप्त नभएको पनि प्रश्न पार्नुभयो। अफ्रिकाका कतिपय राष्ट्रमा संक्रमणको तेस्रो लहर फैलिएकोले खोप अभाव हुँदै गएको बताइएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खोकुलो, सड़क बजारको चहल पहलमा वृद्धि, प्रतिनिधि सभा विघटनपछि गरिएको मन्त्री परिषद विस्तारका विरूद्ध परेको रिटमा बहस जारी र भारतमा कोरोना खोप अभियानमा नयाँ नीति लागू, एकै दिन 80 लाख मानिसलाई खोप लगाउन भारत सफल। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।